यो संसारमा सबैभन्दा बढी शोषण, दमन र दुर्व्यवहारमा परेका कोही छन् भने ती महिलाहरू नै हुन्। धेरै समाज र संस्कृतिहरूमा महिलाहरूलाई एउटा पूर्ण व्यक्तित्वको रूपमा समेत स्वीकार गरिँदैन। उनीहरूलाई आफ्नो कुनै स्वतन्त्र अस्तित्व नभएको महसुस गराइन्छ। हाम्रै समाजमा पनि मैले सुन्नुभएको छ, पोथी बासेको सुहाउने जस्ता अपमानजनक उखानहरू हामी सुन्ने गर्छौँ, जसले महिलाको आवाज र भूमिकालाई दबाउन खोज्छ। उनीहरूलाई समाजमा केही योगदान दिन नसक्ने र कमजोर व्यक्तिको रूपमा हेरिन्छ। दुःखको कुरा, महिला दिदीबहिनीहरूलाई परमेश्वरको स्वरूपमा सृजिएका आदरणीय व्यक्तिको रूपमा नभई केवल एक उपयोग्य वस्तुको रूपमा सीमित राखिन्छ। र ती शोषित महिलाहरूमध्ये फेरि सायद मानव इतिहासमै सबैभन्दा क्रूर र अमानवीय व्यवहार गरिएका वर्गमा विधवाहरू पर्दछ। बाइबलमा पनि यसो विचार गर्ने भने मर्कुस 12:41-44 हामीलाई पहिलो शताब्दीको यहुदी संस्कृतिमा विधवाहरूलाई कस्तो व्यवहार गरिन्थ्यो भन्ने कुराको झलक दिन्छ। भेटी पात्रमा धेरै धनी मानिसहरूले ठुला ठुला रकम चढाइरहेका थिए। एउटी गरिब विधवाले भने आएर तामाको 2 सिक्का अर्थात् 1 पैसा चढाई। यसले यही देखाउँदछ कि ती विधवा अरूहरूभन्दा गरिब थिइन्, असहाय र उपेक्षित थिइन्। उनको सहारा दिने कोही थिएन र उनको जीवन निकै कष्टपूर्ण थियो, कष्टकर थियो। सो धेरै अर्थमा यी विधवा आफ्नो वरिपरिका ती धनी मानिसहरूद्वारा नै दुर्व्यवहार उपेक्षाको शिकार भएकी थिइन्। यहुदी संस्कृतिको कुरा छोडौँ, हाम्रो देश नेपालकै कुरा गरौँ। हाम्रो इतिहासको एउटा यस्तो अँध्यारो पाटो सती प्रथालाई तपाईँले विचार गर्नुहोस्, जहाँ धर्म र परम्पराको नाममा महिलाहरूमाथि, विशेष विधवाहरूमाथि चरम अन्याय गरिन्थ्यो। विधवाहरूलाई केवल व्यवस्था मात्र गरिँदैन थियो, उनीहरूको निर्मम हत्या गरिन्थ्यो। आफ्नो पतिको चितामा सँगै बसेर मर्न बाध्य पारिन्थ्यो। जन्मदेखि नै उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइसकेको हुन्थ्यो। सो नेपालको इतिहासमा विक्रम सम्वत 1977 तदनुसार सन् 1920 तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सती प्रथामाथि कानुनी प्रतिबन्ध लगाएर यस क्रूर प्रथाको औपचारिक अन्त्य गरे। तर पनि विधवाहरूमाथि गरिने मानसिक र सामाजिक दुर्व्यवहार भने अझै त्यसको अन्त्य भएको छैन। आज पनि हाम्रो कतिपय समाजमा यसका अवशेषहरू भेटिन्छन्, जीवितै छन्। जस्तै विधवा भएपछि सेतो लुगा लाउनै पर्ने, माछा मासु खान नहुने, कुनै शुभ कार्यमा सहभागी हुनु नहुने, यदि भयो भने अशुभ मानिने जस्ता गलत धारणाहरू छँदैछन्। आज आज पनि हाम्रो समाजमा कतिपय छाउँमा जब पतिको मृत्यु हुन्छ, पत्नीलाई नै अथवा श्रीमतीलाई नै अभागी भन्ने दोष लगाइन्छ। सायद तपाईँ त्यस्तै समाजबाट आउनुभयो होला, सायद तपाईँको आफ्नै आँखाले यस्तो अन्याय अत्याचार देख्नुभयो होला। अझ डरलाग्दो कुरा त सायद तपाईँ जानी नजानी तपाईँ आफै पनि यस्तो निन्दा र भेदभावपूर्ण व्यवहारमा संलग्न हुनुभयो होला। तर आज हामी चर्चमा भेला भएको छौँ, यो उद्धार पाएका मानिसहरूको बेला हो। समाज चल्नेकोतिर छ, तर एउटा जीवित चर्च ख्रिस्टका मानिसहरूको रूपमा, क्रिस्टियनको रूपमा हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ? उप्रियहरू, हामी संसारभन्दा फरक हुन बोलाइएका छौँ, हामी संसारभन्दा भिन्न हुन बोलाइएका छौँ। हामी यस संसारको ढाँचामा चल्नु हुँदैन, हामीलाई फरक चरित्र प्रदर्शन गर्न बोलाएको छ, जसले हाम्रा स्वर्गीय पिताको कृपालु हृदय झल्काओस्, जसले आफैलाई अनाथका पिता र विधवाको रक्षकको रूपमा प्रकट गर्नुहुन्छ। त्यसैले हामी वचन आजको वचन खण्ड 1 तिमोथी 5:5 विधवाहरूको हेरचाह गर्ने विषयमा हामी हेर्दैछौँ। सो तपाईँसँग बाइबल छ, कृपया आफ्नो बाइबलमा 1 तिमोथी 5:5 पल्टाउनुहोस्। तपाईँले यो खण्ड पृष्ठ सङ्ख्या, ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1624 पाउन सक्नुहुन्छ। हामी आज 5:3-16 हेर्नेछौँ। Please join me in your Bibles. In 1 Timothy chapter 5, we'll be looking at verses 3 to 16. 1 Timothy chapter 5, verses 3 to 16. पहिलो तिमोथी 5 अध्यायको 3-16 पद म पढ्दैछु, तपाईँहरूले ध्यान दिनुहोला, आफ्नो आँखाहरू अँध्यारो छ, त्यही पनि बाइबलमा हेर्ने कोसिस गर्नुहोला। जो साँच्चै विधवा हुन् तिनलाई आदर गर। कुनै विधवाका छोराछोरी वा नाति नातिनाहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्नै परिवारप्रति आफ्नो धार्मिक कर्तव्य पालन गर्न सिकुन् र आफ्ना मातापिताको उपकारको ऋण चुकाउन सकुन्, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ। तर जो साँच्चै नै विधवा हुन् र तिनको कोही पनि छैन भने तिनले परमेश्वरको आशा राख्दछन् र रात दिन नम्र निवेदन र प्रार्थनामा लागिरहन्छन्। तर यदि तिनी सुख विलासमा मस्त रहन्छन् भने त तिनी जीवित भएर पनि मरेको तुल्य। तिमीलाई यो कुराको आज्ञा देऊ ताकि तिनीहरू दोषरहित हुन्। यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालन पोषण गर्दैन भने त त्यसले विश्वासलाई इन्कार गर्दछ र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ। 60 वर्षदेखि माथिको विधवा जसको एकचोटि मात्र विवाह भएको थियो तिनलाई मात्र विधवा सूचीमा राख। साथै तिनले असल काम गरेकी, छोराछोरीहरू हुर्काएकी, परदेशीहरूको सेवा सत्कार गरेकी, सन्तहरूका खुट्टा धोएकी, दुखीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्यान दिएकी साबित हुनुपर्छ। तर कम उमेरका विधवाहरूको नाउँ चाहिँ विधवा सूचीमा नलेख, किनकि जब तिनीहरूको काम वासनाले तिनीहरूलाई ख्रिस्टबाट टाढा लान्छ तब तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्। यसरी आफ्नो पहिलो वाचा भङ्ग गरेको कारण तिनीहरू दण्डमा पर्छन्। त्यसबाहेक तिनीहरू घर घर डुल्ने भए अल्छी गर्ने मात्र होइन तर कुरौठे, अर्काको काममा हात हाल्ने, बोल्नु नहुने कुराहरू बोल्ने हुन्छन्। यसकारण कम उमेरका विधवाले विवाह गरून्, छोराछोरीहरू पाउन्, घरबार सम्हालुन् र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदिउन् भन्ने म चाहन्छु, किनकि कोही कोही त अघि नै शैतानतर्फ गएका छन्। यदि विश्वासी स्त्रीका कोही आफन्तहरू विधवा छन् भने तिनले उनीहरूलाई सघाउन् र मण्डलीमाथि कुनै बोझ नपरोस् र मण्डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्। पद 3 पावल भन्छन् कि जो साँच्चै नै विधवा हुन् तिनलाई आदर गर। यहाँ आदर भन्ने शब्दले केवल सम्मान मात्र नभएर तर व्यवहारिक रूपमा सेवा, आर्थिक सहयोग र हेरचाह भन्ने पनि बुझाउँछ। तर पावल यतिमै रोकिँदैनन्, उनले स्पष्ट पार्छन् कि हामीले ती विधवाहरूको आदर गर्नुपर्छ, ती विधवाहरूको हेरचाह गर्नुपर्छ, सेवा गर्नुपर्छ जो साँच्चै नै विधवा हुन्। अब प्रश्न उठ्छ, साँचो विधवाहरू आखिर को हुन् त? पावलले उनीहरूलाई चिन्नको लागि हामीलाई केही ठोस यहाँनिर आधारहरू दिएका छन्। उनीहरूको सामाजिक अवस्था, आत्मिक जीवन, उमेर, परिपक्वता र चर्चमा उनीहरूले पुर्याएको निस्वार्थ सेवा। त्यसैले आउनु साँचो विधवाहरूलाई चिन्नको लागि 4 प्रश्नहरू सोधौँ। आजको वचनमा हामी 4 प्रश्नहरू सोध्नेछौँ। ती 4 प्रश्नहरू आजको वचनको 4 बुधाहरू हुनेछन्। पहिलो, के उनीहरूको परिवार छ? दोस्रो, के उनीहरू ईश्वर भक्त छन्? तेस्रो, के उनीहरू ख्रिस्टको सेवामा समर्पित छन्? चौथो, उनीहरू जवान छन् कि वृद्ध? 4 प्रश्नहरू, के उनीहरूको परिवार छ? के उनीहरू ईश्वर भक्त छन्? के उनीहरू ख्रिस्टको सेवामा समर्पित छन्? उनीहरू जवान छन् कि वृद्ध? So let's ask several questions to help identify the true widows whom we are called to care for. Number one, do they have family? Number two, are they godly? Number three, are they committed to serving Christ and His church? Number four, are they young or old? So, पहिलो प्रश्नबाट सुरु गरौँ, के उनीहरूको परिवार छ? यदि परिवार छ भने उनीहरूलाई साँचो विधवाको सूचीमा राख्न सकिँदैन। किन? किनभने परिवारले नै विधवाको हेरचाह गर्नुपर्छ। र पद 4 यही कुरा हामी देख्छौँ। कुनै विधवाका छोराछोरी वा नाति नातिनीहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्नै परिवारप्रति आफ्नो धार्मिक कर्तव्य पालन गर्न सिकुन् र आफ्ना पिता माता पिताका उपकारको ऋण चुकाउन सकौँ, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य छ। सो बाइबलले यही अपेक्षा गर्दछ कि विधवाको छोराछोरी नाति नातिनीहरू छन् भने तिनीहरूले नै आफ्ना आमा बुबा हजुरआमा आमाहरूको हेरचाह गरून्। यो छनौटको कुरा होइन, यो एक जिम्मेवारी हो, यो एक कर्तव्य हो। आफ्ना माता पिताको उपकारको ऋण चुकाउने यो बेला हो, यो अवसर हो। तपाईँलाई थाहा छ, फरिसीहरूले आफ्नै परम्पराहरू बनाएर परमेश्वरको आज्ञाहरू नमान्ने र आफ्नो आमा बुबाप्रतिको जिम्मेवारीबाट पन्छिने एउटा चलाख तरिका निकालेका थिए। मोसाले स्पष्ट रूपमा बाइबलमा बताएका थिए, भनेका थिए कि आफ्ना बुबा र आमाको आदर गर, जसले बुबा आमालाई सराप्छ त्यो अवश्य मारिनुपर्छ। तर फरिसीहरूले एउटा यस्तो परम्परा बसाले जसले गर्दा मानिसहरूले आफ्नो आमा बुबालाई दिनुपर्ने पैसा हेरचाह वास्ता परमेश्वरलाई चढाएर उनीहरू आफ्नो आमा बुबाको हेरचाह गर्ने दायित्वबाट उम्कन सक्थे। यसो गरेर उनीहरूले परमेश्वरले सुम्पिनु भएको जिम्मेवारीबाट आफूलाई मुक्त गराइरहेका थिए। यीशुले उनीहरूको कडा विरोध गर्दै भन्नुभयो, हे ढोङ्गीहरू, तिमीहरू होठले त मेरो आदर गर्छौ तर तिमीहरू हृदय मदेखि टाढा छ, तिमीहरू व्यर्थमा मेरो उपासना गर्दछौ। अर्को शब्दमा यीशुले भन्दै हुनुहुन्थ्यो कि भक्ति केवल ओठमा अथवा शब्दमा सीमित हुनुहुँदैन, साँचो भक्ति ओठमा सीमित हुनुहुँदैन, यो त आफ्नो आमा बुवाको हेरचाहमा हेरचाहद्वारा प्रकट हुनुपर्छ। यसको अर्थ प्रियहरू, साँचो भक्ति आफ्नै घरबाट सुरु हुन्छ। हामी आफ्नै घरका सदस्य, विशेष गरी असहायहरूको विधवाहरूको हेरचाह गरेर आफ्नो विश्वास प्रकट गर्छौँ। यदि कोही व्यक्ति आफूलाई क्रिस्चियन ठान्छ तर आफ्नै परिवारका मानिसहरूलाई अनि विधवाहरूलाई वास्ता गर्दैन भने उसको जीवन, उसको विरोध, उसको विश्वास विरोधाभासपूर्ण सुनिँदछ, हुन जाँदछ। उसको विश्वास र उसको व्यवहार मेल खाँदैन। पद 8 हेर्नुहोस् न एकपल्ट तलतिर। यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालन पोषण गर्दैन भने त त्यसले विश्वासलाई इन्कार गर्छ र विश्वास नगर्नेहरू भन्दा पनि खराब हुन्छ। यो कुरा आफैमा स्पष्ट छ, यसलाई धेरै बढाइ चढाइ गर्नुपर्दैन, यसलाई धेरै व्याख्याको पनि खाँचो छैन। यदि तपाईँ आफूलाई क्रिस्चियन ठान्नुहुन्छ, यदि तपाईँ ख्रिस्टको पछि लाग्नुहुन्छ तर तपाईँको आफन्तहरू नातेदारहरू विशेष गरी विधवा वा परिवारका असहाय सदस्यहरूको आवश्यकता पुरा गर्नमा तपाईँ व्यवस्था गर्नुहुन्छ, आनाकानी गर्नुहुन्छ भने तपाईँले आफ्नो विश्वासलाई इन्कार गरिराख्नु भएको छ। बाइबलले भनिरहेको छ, कुरा स्पष्ट छ। यसको अर्थ तपाईँले मुक्तिको लागि ख्रिस्टमा विश्वास गर्न छाड्नुभयो भन्ने होइन। तपाईँ अझै पनि चर्च आउनुहुन्छ, तपाईँ अझै पनि यसुमा विश्वास गर्नुहुन्छ, तपाईँ आफूले अझै पनि ख्रिस्टियनको रूपमा चिनाउनुहुन्छ, तर यसको अर्थ यो कि तपाईँले व्यवहारमा आफ्नो विश्वासलाई इन्कार गरिराख्नु भएको छ। साँचो विश्वासले असल कामहरू पैदा गर्छ र यदि तपाईँको विश्वासले परमेश्वरले तपाईँको घरमा राख्नुभएका मानिसहरूको हेरचाह गर्ने बनाउँदैन भने तपाईँको जीवनले साँचो विश्वास र साँचो भक्तिभावलाई झल्काइरहेको हुँदैन। वास्तवमा यस मामिलामा तपाईँ अविश्वासीहरूभन्दा पनि खराब देखिनुहुन्छ। अविश्वासीहरूलाई समेत आफ्ना परिवारको हेरचाह कसरी गर्ने, कसरी उनीहरूलाई प्रेम गर्ने, कसरी उनीहरूको लागि आफूलाई त्याग्ने, बलिदान पुर्याउने, उनीहरूको सेवा गर्ने भन्ने कुरा थाहा हुन्छ। तर ख्रिस्टमा विश्वास गर्नेको जीवनमा यो कुरा कति धेरै देखिनुपर्ने। सो हामी प्रत्येकलाई प्रश्न यो छ, एक ख्रिस्टियनको रूपमा कि तपाईँ आफ्ना नातेदारहरू विशेष गरी आफ्नै परिवारका सदस्यहरूको आवश्यकता पुरा गर्दै हुनुहुन्छ, यही तपाईँको कर्तव्य हो र यही ठाउँमा तपाईँको भक्तिभाव देखिन्छ। अनि सुन्नुहोस्, यसै कुराले परमेश्वरलाई प्रसन्न पनि तुल्याउँछ। फेरि पद 4 हेर्नुहोस् न, कुनै विधवाका छोराछोरी वा नाति नातिनीहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्नै परिवारप्रति आफ्नो धार्मिक कर्तव्य पालन गर्न सिकुन् र आफ्ना माता पिताका उपकारको ऋण चुकाउन सकुन्, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य छ। किन? किनभने यसले परमेश्वरको हृदयलाई झल्काउँछ, जसले आफै असहाय र अभावमा परेकाहरूको हेरचाह गर्नुहुन्छ। वचनसङ्ग्रह 146 के भन्छ, अघि भर्खरै हामी पढ्दै थियौँ, उहाँले अत्याचारमा परेकाहरूका पक्षमा न्याय दिनुहुन्छ र भोकाहरूलाई भोजन दिनुहुन्छ, परमप्रभुले कैदीहरूलाई मुक्त गरिदिनुहुन्छ, परमप्रभुले अन्धारको आँखा खोलिदिनुहुन्छ, परमप्रभुले दबिएकालाई उठाउनुहुन्छ, परमप्रभुले धर्मीजनलाई प्रेम गर्नुहुन्छ, विदेशीहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, अनाथ र विधुवालाई उहाँले सम्हाल्नुहुन्छ। तर दुष्टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्छ। चर्चको रूपमा, क्रिस्चियन ग्रुपमा हामी विधुवाहरूको सेवा गर्न बोलाइएका छौँ, तर हामीलाई थाहा छ चर्चले हरेक विधुवाको सेवा गर्न सक्दैन, हरेक विधुवाको हेरचाह गर्न सक्दैन, न त चर्चलाई त्यसो गर्न बोलाइएको छ। परमेश्वरको चर्चलाई विशेष गरी साँचो विधुवाहरूको हेरचाह गर्न बोलाइएको छ। त्यसैले साँचो विधुवाहरू चिन्नको लागि हामीले सोध्नुपर्ने पहिलो प्रश्न हो कि उनीहरूको परिवार छ। यदि उनीहरूको परिवार छ भने उनीहरूले हेरचाह गर्ने जिम्मेवारी लिनुपर्ने हुन्छ। तर उनीहरूको परिवार छैन भने चर्च अघि सर्नुपर्छ। नयाँ परिवारको रूपमा चर्च उनीहरूको जिम्मेवारी पुरा गर्न बोलाइएका छन्। अब हामीले सोध्नुपर्ने दोस्रो प्रश्न, वचनको दोस्रो बुदा, के उनीहरू ईश्वर भक्त छन्? पद 5 हेर्नुहोस् न, तर जो साँच्चै विधवा हुन् र तिनको कोही पनि छैन, कोही छैन भने तिनले परमेश्वरमा आशा राख्दछन् र रात दिन नम्र निवेदन र प्रार्थनामा लागिरहन्छन्। एक साँचो विधवा उनी हुन् जसको सारा दिन यो संसारमा कोही पनि छैन र उसँग केही पनि छैन, त्यही पनि उसँग परमेश्वर हुनुहुन्छ। उसले आफ्नो सम्पूर्ण आशा भरोसा परमेश्वरमा राख्छिन्, मानिसमा होइन, केवल परमेश्वरमा मात्र। उनी परमेश्वरको प्रबन्धमा प्रावधानमा भर पर्छिन्। परमेश्वर उनका आवश्यकताहरूप्रति अथवा परमेश्वर उनको आवश्यकताहरूलाई लिएर व्यवस्था गर्नु न भन्ने कुरामा उनी ढुक्क हुन्छन्। सप्ताह दिउँदेखि परमेश्वरले कसरी विधवाहरूको हेरचाह गर्नुभयो भन्ने इतिहास उनलाई थाहा छ र उनी परमेश्वरका प्रतिज्ञाहरूमा दृढ विश्वास गर्छिन्। उनी एक ईश्वर भक्त विधवा हुन्। हामी यस कुरालाई पुरानो करारमा नाओमीको जीवनमा स्पष्टसँग देख्न सक्छौँ। नाओमी पनि एक विधवा थिइन्, उनीसँग केही पनि बाँकी रहेन। उनको पत्नीको नाओमीको पतिको मृत्यु भयो र आफ्ना दुवै छोराहरूलाई पनि उनले गुमाइन्। नाओमीसँग केवल 2 बुहारी मात्र थिए, पछि ओर्पाले पनि उनलाई छोडेर गइन्। तर रुथ भने नाओमीसँगै बसिन् र त्यही रुथको माध्यमद्वारा परमेश्वरले नाओमीका सबै आवश्यकताहरू पुरा गरिदिनुभयो। परमेश्वरले नाओमीलाई कहिले पनि त्याग्नु भएन, यद्यपि उनलाई समाजलाई त्यागेका थिए, तर परमेश्वरले त्याग्नु भएन। त्यसै गरी एक ईश्वर भक्त स्त्रीले आफ्नो पतिको मृत्युपछि पनि केवल परमेश्वरमा नै आफ्नो आशा र भरोसा राखिरहन्छन्। वास्तवमा ईश्वर भक्त स्त्रीहरूले आफ्ना पति जीवित हुँदा होस् वा पति नहुँदा होस्, मृत्यु हुँदा होस्, दुवै अवस्थामा परमेश्वरमा नै भरोसा राख्छिन्, परमेश्वरमा नै। एक ईश्वर भक्त स्त्रीको अन्तिम भरोसा उसको पति होइन, बरू प्रभु हुनुहुन्छ, प्रभु। अनि परमेश्वरमा रहेको उनको यो आशा र भरोसा उनको निरन्तरको त्यो प्रार्थनाबाट स्पष्ट रूपमा देखिन्छ। तपाईँले देख्नुभयो भने यहाँनिर त्यही भनेको छ 5 यी परमेश्वरमा आशा राख्छिन् र राति निवेदन, नम्र निवेदन र प्रार्थनामा लागिरहन्छन्। एक ईश्वर भक्त विधवाले आफ्नो जीवन सुध्रियोस् वा भाग्य चम्कियोस् भन्ने कामना गर्दै बस्दिनन्, बरु आफ्नो आशा केवल परमेश्वरमा राख्दछन्। परमेश्वरमाथि उनको आशा भनेको परमेश्वरको प्रबन्धमाथिको एउटा दृढ भरोसा हो। उसलाई आफ्नो पतिले किन एक्लै छोडेर संसारबाट बिदा भएर गयो भन्ने कुरा हो, उसले नबुझ्ला। उसले अरूको आलोचना र आरोपको सामना गर्नु परिरहेको हुनसक्छ। मानिसहरूले उसलाई नै दोष दिँदै सायद श्रीमान टोकिस वा अलिछिनीसम्म भन्न सक्लान्, तैपनि उसले आफ्नो आशा परमेश्वरमै राख्छ। आफ्नो आशा उसले परमेश्वर राख्छ र उनको आशा प्रार्थनाप्रति उनको त्यो समर्पणताद्वारा प्रमाणित हुन्छ। उनी घोडा टेक्छिन्, दिनदार परमेश्वरलाई पुकार्छिन् र परमेश्वरको सामु आफ्नो हृदय खन्याउँछिन्। आफ्नो आँखाहरू परमेश्वरको सामु आफ्नो आँसुहरू उसले बगाउँछिन्। उनी पूर्ण रूपमा परमेश्वरको विश्वासयोग्यतामा भर पर्दै सहायताको लागि परमेश्वरतर्फै फर्किन्छन्। अनि यो नै ईश्वर भक्त विधवाको एउटा चिनारी हो र हामीले यस्ता विधवाहरूको सेवा गर्नुपर्छ, वास्ता गर्नुपर्छ। तर अर्कोतर्फ प्रियहरू, अर्कोतर्फ यस्ता विधवाहरू पनि छन् जसले आफ्नो पतिको मृत्युपछि ईश्वर भक्तिमा जीवन बिताउँदैनन्। र चर्चलाई यस्तो ईश्वर भक्तिविहीन जीवनशैलीलाई पश्रय वा बढुवा दिन बोलाइएको छैन। एउटा पद छ र सातलाई हेर्नुहोस् न। तर यदि तिनी सुखविलासमा मस्त रहन्छन् भने त तिनी जीवित भएर पनि मरेको तुल्य हुन्छ। तिनीहरूलाई यी कुराको आज्ञा देऊ ताकि तिनीहरू दोष रहिदौन्। सायद तपाईँको मनमा यो प्रश्न उठ्न सक्छ, चाहे उनीहरू असल हुन् वा खराब हुन्, कि हामी सबैको सेवा गर्न बोलाएको छैनौँ र कि हामी चरित्र हेरेर सेवा गर्छौँ र हो, एक अर्थमा हामी सबैको सेवा गर्न बोलाएका छौँ। जसरी परमेश्वरले आफ्नो आम अनुग्रहमा उहाँले धर्मी र अधर्मी दुवैलाई वर्षा दिनुहुन्छ, घाम ज्योति हावा दिनुहुन्छ, त्यसरी नै हामीलाई पनि दया र करुणा देखाउने कुरामा परमेश्वरको अनुसरण गर्न बोलाइएको छ। तर हाम्रो सेवा प्रियहरू र हाम्रो सहायताले कहिले पनि भक्तिहीन जीवनशैलीलाई बढुवा दिनुहुँदैन, हौसला दिनुहुँदैन। कहिलेकाहीँ कुनै सहायतालाई रोक्नु नै सबैभन्दा ठुलो भलाइ हुनसक्छ, ताकि त्यस व्यक्तिले आफ्नो पाप महसुस गरोस्, पश्चाताप गरोस् र परमेश्वरतर्फ फर्कियोस्। यसै कारण पावल भन्छन्, तिनीहरूले यी कुराको आज्ञा देऊ ताकि तिनीहरू दोषरहित हुन्, ताकि विधवाहरू दोषरहित हुन्। सो चर्चको शुद्धताको लागि विधवाहरू लगाए सबै विश्वासीहरूले पवित्र र भक्तिपूर्ण जीवन बिताउन आवश्यक छ। र चर्चले सधैँ यस्ता ईश्वर भक्त विधवाहरूको आदर र हेरचाह गर्नुपर्छ। तेस्रो प्रश्न, किन उनीहरू ख्रिस्टको सेवामा समर्पित छन्? 9 र 10 पदलाई हेर्नुहोस् न। 60 वर्षदेखि माथिका विधवा जसको एकचोटि मात्र विवाह भएको थियो तिनलाई मात्र विधवा सूचीमा राख, साथै तिनले असल काम गरे कि, छोराछोरीहरू हुर्काए कि, परदेशीहरूको सत्कार गरे कि, सन्तहरूका खुट्टा धोए कि, दुखीहरूको उपकार गरे कि, र जुनसुकै पनि असल काममा ध्यान दिए कि साबित हुनुपर्छ। यी पदहरूले विधवाहरू ख्रिस्टको सेवामा कति समर्पित छन् अथवा हुनुपर्छ भन्ने कुरालाई जनाउँदछ। यदि मण्डलले उनीहरूको वास्ता रेखदेख गर्नु छ भने चर्चलाई ती विधवाहरूको मात्र हेरचाह गर्न बोलाइएको छ, भनिएको छ, जसले आफ्नो सम्पूर्ण जीवन प्रभुको सेवामा अर्पित गरेको छ। तर हामीले त्यो उनीहरूको सम्मानपर्तालाई कसरी चिन्ने? पावलले यहाँ तिनवटा कुराहरू औलाएका छन्, तिनवटा कुराहरू, उनीहरूको उमेर पहिलो, उनीहरूको वैवाहिक स्थिति दोस्रो, र तेस्रो उनीहरूले गरेका असल कामहरू। पहिले उनीहरूको उमेरलाई विचार गर्नुपर्ने हुन्छ। हामीले पद 9 भन्छ, 60 वर्षदेखि माथिका विधवालाई मात्र विधवा सूचीमा राख। यो विधवाको उमेर कति हुनुपर्छ यो विधवा सूचीमा पर्नको निम्ति भन्ने विषयमा हामी अन्तिम बुद्धमा विस्तृत रूपमा हामी चर्चा गर्नेछौँ। तर यहाँ पावलले ख्रिस्टको सेवाप्रतिको समर्पणतालाई बुझाउनु निम्ति विधवाको उमेरको चर्चा गरिरहेको छ अहिलेको लागि। पावल भन्छन्, 60 वर्ष वा सोभन्दा माथिको विधवालाई मात्र विधवा सूचीमा राख। तर 60 वर्ष पुग्दैन कोही व्यक्ति फेरि स्वत त्यो सूचीमा पर्न योग्य विधवा हुँदैन। 60 वर्ष काट्नु मात्रै ख्रिस्टप्रतिको साँचो समर्पणताको प्रमाण होइन। तैपनि उमेरको आफ्नै महत्त्व छ, उमेरले अर्थ राख्छ, किनभने कसैको समर्पणता कति वास्तविक छ भन्ने कुरा समयले नै बताउँछ र प्रमाणित गर्छ। र दोस्रो, यहाँनिर उनीहरूको वैवाहिक स्थितिलाई पनि हामीले विचार गर्नुपर्ने हुन्छ। उनी जीवनमा एकपटक मात्र विवाह भयो कि, अर्थात् आफ्नो प्रतिप्रति विश्वासयोग्य भयो कि ठहरिनुपर्छ। यसको अर्थ उनले आफ्नो बाँकी जीवन केवल एकजना व्यक्तिको पतिको यादमा मात्र बिताउनुपर्छ भन्ने खोजिरहेको छैन। यसले यहाँ तेरे नाम हामीले किया है जीवन अपना सारा सनमको कुरा भइरहेको छैन, बरु यसले यो कुरा बताइरहेको छ कि उसले आफ्नो सम्पूर्ण जीवन पूर्ण रूपमा ख्रिस्टको सेवामा समर्पित गरेको हुनुपर्छ। पतिको नाममा होइन, तर ख्रिस्टको सेवामा, बुझ्नु हुँदैछ। सो एफिसीका चर्चमा कतिपय यस्ता विधवाहरू थिए जसले दोस्रो विवाह गर्नेबारे कहिले सोचेका थिएनन्। प्रियहरू, एक विधवाका लागि ख्रिस्टप्रतिको विश्वासकै कारण वर्षौँसम्मको त्यो कष्टहरू, त्यो परीक्षाहरू, त्यो शास्तिहरू सहनु कुनै सामान्य कुरा होइन। 60 वर्षसम्म यसले के प्रमाणित गर्छ भने, यी विधवाहरू जो साठी वर्ष पुगिसकेका छन् तर पनि उनीहरू जीवनमा कहिले विवाह गरेका छैनन्, ईश्वर भक्तिको जीवन जिएका छन्, आफ्नो जीवन ख्रिस्टमा समर्पित गरेका छन्। यस्तो यही प्रमाणित गर्छ कि यी विधवाहरू क्रिस्चियन पुरुषसँग विवाह गर्नको लागि उनीहरूले विश्वास गरेका थिएनन् रहेछ। बुझ्नुहुँदैछ? दाजु कति दिदीबहिनीहरूले क्रिस्चियन केटासँग बिहे गर्नको लागि क्रिस्चियन धर्म अपनाउँछ, ग्रहण गर्छ, बप्तिस्मा लिन्छ, तर यी स्त्रीहरू फरक थिए। होइन भने उनीहरूको श्रीमान बित्दा उनीहरू संसारतिर फर्किनु पर्थ्यो, तर उनीहरू क्रिस्चियनसँगै टाँसिरहेका छन्। किनकि उनीहरू श्रीमान पाउनलाई चर्च आएका थिएनन्, तर ख्रिस्टलाई पाउन चर्च आइरहेका थिए। आफ्नो पतिको मृत्युपछि पनि उनीहरू ख्रिस्टमा समर्पित छन्, ख्रिस्टमै टाँसिरहन्छन् र उहाँप्रति विश्वासिएको भए सेवामा लागिरहन्छन्। अनि उनीहरूको जीवनले यही घोषणा गरिरहेको छ कि मेरो निम्ति जीवन ख्रिस्ट हो र मर्नु लाभ। यस्ता स्त्रीहरूलाई विधवाको सूचीमा राख्नुपर्छ। र तेस्रो उनीहरूको कामहरूलाई विचार गर्नुहोस् न, पद 10 हेर्नुहोस् त। साथै तिनले असल काम गरे कि, छोराछोरीहरू हुर्काए कि, परदेशीको सत्कार गरे कि, सन्तर्का खुट्टा धोए कि, र दुखीहरूको उपकार गरे कि, र जुनसुकै पनि असल काममा ध्यान दिए कि साबित हुनुपर्छ। यहाँनिर एकपछि अर्को यो असल कामको लागि यो स्त्री यो विधवा परिचित हुनुपर्छ भने बताइएको छ। उनले आफ्नो छोराछोरीलाई विश्वासको साथ हुर्काएको हुनुपर्छ, अतिथि सत्कार गरेको हुनुपर्छ, मानिसलाई आफ्नो घरमा स्वागत गरेको, सन्तहरूको सेवा गरेको हुनुपर्छ, उनले कष्टमा परेकाहरूको हेरचाह गरेको हुनुपर्छ, आफू स्वयं एक विधवाको रूपमा कष्टमा भए पनि उनले अरूको वास्ता गरेको हुनुपर्छ। अनि जसरी एफिसीका चर्चमा केही विधवाहरूले यो उदाहरण सेट गरिसकेका थिए, त्यसैलाई पावलले औँलाइरहेका छन्। र यदि हामी कसैलाई विधवा सूचीमा राख्न चाहन्छौँ भने र चर्चले ती विधवाहरूको हेरचाह गर्नुपर्छ भने पावलले भन्दैछ एफिसीको चर्चलाई, तिमोथीलाई, अगुवाको रूपमा तिमोथीलाई भन्दैछन्, सम्पूर्ण चर्चलाई, कि ती विधवाहरूलाई हेर जसले सबै कुरा गरेका छन्, उनले सबै कुरा गरेका छन्। र प्रियहरू, यदि एउटी विधवा ख्रिस्टप्रतिको प्रेमका कारण यसरी जिउन सक्छ भने, यति धेरै सेवाप्रति समर्पित हुन सक्छन् भने, एकल महिला सक्छन् भने, तपाईँ जोसँग परिवार छ तपाईँले झन् कति बढी सक्नुपर्ने हो सेवा गर्न, अतिथि सत्कार गर्न, अरूको खाँचोमा सहायता गर्न कति धेरै सक्नुपर्ने हो तपाईँहरूले झन्। सो प्रियहरू, ख्रिस्ट र उहाँको मानिसहरूको सेवा गर्नबाट तपाईँलाई के कुराले रोकिरहेको छ? हामीसँग त्यस्ता के बहानाहरू छन् जुन सबै कुरा गुमाएको एउटी विधवाको बहाना भन्दा अझ बलिया हुन सक्छ? प्रिय, के तपाईँ सबै परिस्थितिमा ख्रिस्टको सेवामा समर्पित हुनुहुन्छ, वा जीवन सहज हुँदा वा सुरक्षित हुँदा मात्र उहाँको सेवा गर्नुहुन्छ? प्रिय, विधवाको यो जीवनले तपाईँहरूलाई चुनौती दियोस्, चर्चलाई ती विधवाहरूको हेरचाह गर्न बोलाइएको छ जो वास्तवमै साँच्चै विधवा हुन्। तर वास्तवमै अथवा साँच्चै विधवा को हुन्? यो पत्ता लगाउनलाई हामीले सोध्नुपर्ने प्रश्नहरू, के उनीहरूको परिवार छ? दोस्रो प्रश्न, के उनीहरू ईश्वर भक्त छन्? तेस्रो, कि उनीहरू ख्रिस्टको सेवामा समर्पित छन्? र अन्त्यमा, उनीहरू जवान छन् कि वृद्ध? पद 11 हेर्नुहोस् न। तर कम उमेरका विधवाहरूको नाउँ चाहिँ विधवा सूचीमा नलेख। यदि विधवाहरू जवान छन् भने उनीहरूलाई साँचो विधवाको सूचीमा अथवा साँचो विधवाको रूपमा सूचीकृत गरिनु हुँदैन। तर यदि उनीहरू पाको उमेरका अर्थात् 60 वा सोभन्दा माथिका छन् भने उनीहरूलाई सूचीमा राख्न सकिन्छ। अब प्रश्न भनेको, जवान विधवाहरूलाई चाहिँ किन विधवा सूचीमा राख्न नहुने? पावलले यसको कारण पद 11 दिएका छन्। पद 11 हेर्नुहोस् त एकपल्ट, किनकि जब तिनीहरूको काम वासनाले तिनीहरूलाई ख्रिस्टबाट टाढा लान्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा राख्छन् अथवा इच्छा गर्छन्। पावलको समयमा कतिपय जवान विधवाहरूले आफ्नो सारा जीवन पूर्ण रूपमा यीशुको सेवामा समर्पण गर्ने र कहिले दोस्रो विवाह नगर्ने भनेर विशेष बाचा गरेका थिए। र समर्पणताको एउटा बदलामा चर्च ले उनीहरूको हेरचाह गर्ने जिम्मेवारी लिएका थिए। तर पद 15 अनुसार केही जवान विधवाहरूलाई साँचो विधवाको सूचीमा सूचीकृत गरियो, राखियो, तर र चर्चले उनीहरूको हेरचाहको जिम्मा पनि लियो, तर पछि उनीहरूले आफ्नो बाचा भुलेर दोस्रो विवाह गरे। विधवाहरूको हकमा हुन त प्रिय धर्मशास्त्रले दोस्रो विधवालाई सरी दोस्रो विवाहलाई निषेध गरेको छैन. विधवाहरूको हकमा भन्दैछु म, याद हुनुहोस् है, विधवाहरूको हकमा धर्मशास्त्रले दोस्रो विवाहलाई निषेध गरेको छैन. यदि चाहन्छ भने दोस्रो विवाह गर्न सक्छ. तर समस्या त्यति बेला उब्जिन्छ जब एउटी विधवाले म विवाह गर्दिनँ भनेर मेरो जीवन ख्रिस्टमा सुम्छु भनेर भन्छ, म ख्रिस्टको सेवा गर्छु, मेरो जीवन ख्रिस्टको सेवामा समर्पण गर्छु भनेर प्रतिज्ञा गर्छ, तर समयको अन्तरालमा उनी त्यो समर्पणताबाट आफ्नो त्यो प्रतिज्ञा बाँचबाट पछि हट्छिन् र आफ्नो जीवनमा उसले एकदम ईश्वर भक्तिहीन भक्तिहीन तरिकाले विवाह गर्छिन्. समस्या त्यतिखेर हुन्छ. अनि यसको परिणाम के हुन्छ तपाईँले पद बाह्रमा हेर्नुहोस् न, यसरी आफ्नो पतिको यसरी आफ्नो पहिलो बाचा भङ्ग गरेको कारण तिनीहरू दण्डमा पर्छन्. फेरि यसको पद कर्ता दोस्रो विवाह गरेकै कारण ती विधवाहरूलाई नर्क पठाइन्छ भन्नु खोजेको होइन, तपाईँले त सायद त्यसो नबुझ्नु होला. यहाँ दण्ड शब्दलाई परमेश्वरको ताडना वा अनुशासन भनेर बुझ्नु सही हुन्छ. यसको अर्थ यो हो कि एकल बसेर ख्रिस्टमा पुरा समर्पित हुने आफ्नो पहिलो बाचा पुरा नगरेकोमा परमेश्वरले उनीहरूलाई सच्याउनुहुन्छ, ताडना दिनुहुन्छ. यो अन्तिम न्याय होइन, यो नरकको घोषणा होइन, तर आफ्ना छोराछोरीलाई एउटा बुबाले सम्झाए जस्तै ताडना दिए अनुशासन राखे झैँ परमेश्वरले प्रेमपूर्वक ती स्त्रीलाई हप्काउनुहुन्छ, सुधार गर्नुहुन्छ. यो तपाईँ विवाह विधवा हुनुहुन्छ र तपाईँ फेरि विवाह दोस्रो विवाह गर्ने सोचमा हुनुहुन्छ भने म तपाईँलाई कुनै पनि त्यो ठोस निर्णय लिन अघि आफ्ना पास्टरहरूसँग सल्लाह र परामर्श लिन प्रोत्साहन दिन्छु. तर यदि तपाईँ जीवनभर अविवाहित रहेर प्रभुको सेवा गर्ने सङ्कल्प गर्नुहुन्छ भने आफूले त्यो सामना गर्नुपर्ने सम्भावित परीक्षाहरूप्रति सचेत रहनुहोस्. आफ्नो विधवाको अवस्थालाई सांसारिक अभिलाषाहरू पुरा गर्ने छुटको रूपमा नलिनुहोस् वा अवसरको रूपमा नलिनुहोस्. यदि तपाईँ विधवा हुनुहुन्छ भने यदि त्यसो गरियो भने यसले तपाईँको जीवनमा गम्भीर आत्मिक र व्यक्तिगत सङ्कटहरू निम्ति आउन सक्छ. र तपाईँहरू जो विधवा हुनुहुन्न कृपया विधवाहरूको अवस्थाको फाइदा नउठाउनुहोस्. उनीहरू एक्लो र असहाय सम्झेर उनीहरूको व्यवस्था नगर्नुहोस्, बरु उनीहरूको सेवामा जुट्नुहोस्, उनीहरूको लागि निरन्तर प्रार्थना गर्नुहोस्, उनीहरूलाई आदर गर्नुहोस् र हृदयदेखि नै उनीहरूको वास्ता गर्नुहोस् जसरी परमेश्वरले गर्नुहुन्छ. जवान विधवाहरूलाई साँचो विधवाको सूचीमा नराख्नुको अर्को कारण पनि छ. यहाँनिर पावलले हामीलाई 13 पदमा दिएका छन्, 13 पदमा हेर्नुहोस् न, त्यसबाहेक तिनीहरू घर घर डुल्ने भए अल्छी गर्ने मात्र होइन तर कुरौटे अर्का काममा हात हाल्ने बोल्नु नहुने कुराहरू बोल्ने हुन्छन्. जवान विधवाहरूको हकमा दोस्रो विवाहको सम्भावना मात्र हुँदैन उनीहरूसँग, तर उनीहरूले आफ्नो बहुमूल्य समय उत्पादनशील काममा नलगाएर खेर फाल्ने ठुलो जोखिममा पनि रहन्छ उनीहरू जवान विधवाहरू. पावलले चेतावनी दिन्छन् कि कोही कोही सेवाको नाउँमा घर घर डुल्छन् तर उनीहरूको उद्देश्य सेवा होइन, कुरा काट्ने हुन्छ. उनीहरू किन अर्काको कुरा काट्छन् पावल भन्छ, किनकि उनीहरू अल्छी हुन्छन्, उनीहरूसँग प्रशस्त खाली समय हुन्छ र त्यो समय उनीहरू अरूको जीवनको चियो चर्चा गर्नमा र बोल्नु नहुने कुराहरू बोल्नमा बिताउँछन्. सो यस्तो अवस्था नआओस् भनेर पावलले जवान विधवालाई साँचो विधवाको सूचीमा राख्न नहुने सल्लाह दिन्छन्. बरु पावलले यस समस्याको समाधानको लागि दुईवटा स्पष्ट उपायहरू अथवा समाधानहरू यहाँनिर दिएका छन्। पहिलो, उनले जवान विधवालाई फेरि विवाह गर्न प्रोत्साहन दिन्छन्। पद 14मा हामी देख्न सक्छौँ, एकपल्ट हेर्नुहोस् न पद 14मा, यसकारण कम उमेरका विधवाले विवाह गरून्, छोराछोरी पाउन्, घरबार सम्हालुन् र विरोधीहरूलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन् भन्ने म चाहन्छु. पावलले जवान विधवाहरूलाई उचित तरिकाले प्रभुमा विवाह गर्न, छोराछोरी जन्माउन र आफ्नो घरबार सम्हाल्न प्रोत्साहन दिन्छन्। यो सल्लाहको मुख्य उद्देश्य के हो त, ताकि चर्चका विरोधीहरूले कुनै पनि किसिमको बदनाम गर्ने मौका नपाउन्. जब एक जवान विधवा वैवाहिक र पारिवारिक जीवनमा समर्पित हुन्छन् तब उनले बाहिरी मानिसहरूलाई बाहिरकाहरूलाई चर्चको खिल्ली उडाउन वा निन्दा गर्न कुनै पनि ठाउँ दिँदैनन्. विगतमा केही विधवाहरूको व्यवहारले चर्चको बदनाम भइसकेको थियो, जुन कुरा हामी पद पन्ध्रमा पाउँछौँ, र पावलले त्यो कुरा यहाँ सम्झाइरहेको छ, किनकि कोही कोही त अघि नै सैद्धान्तिक गएका छन्, पहिले कसैले यस्तो गरिसकेका छन्, यस्तो देखिन्छ कि कतिपय जवान विधवाहरू पहिले नैतिक रूपमा पतन भएका थिए, पापमा फसेका थिए, र उनीहरूले यस्तो ढङ्गले दोस्रो विवाह गरे जस्तै शैतान र चर्चलाई हेरिरहने, त्यो निहालिरहने बाहिरी संसारलाई चर्चको निन्दा गर्ने, कुरा काट्ने, अपमान गर्ने ठुलो मौका दियो। पावलले यो दुःखद स्थिति परिस्थिति फेरि नदोहोरियोस् भन्ने चाहन्छ र जवान विधवालाई विवाह गर्ने सल्लाह दिन्छ। त्यसैले उनले सल्लाह एकदमै स्पष्ट छ, कम उमेरका विधवाहरूलाई साँचो विधवाको आधिकारिक सूचीमा राखेर जोखिम मोल्नुको सट्टा उनीहरूले प्रभुमा विवाह गरून्, छोरा छोरी जन्माउन्, हुर्काउन् र आफ्नो घरबार सम्हालुन्। सो मेरो प्रिय आमा तथा दिदीबहिनीहरू, तपाईँ तपाईँ विधवा हुनुहोस् वा नहुनुहोस्, म तपाईँलाई एउटा कुरा हृदयबाट नै भन्न चाहन्छु, यो समयमा यदि तपाईँले आफ्नो घरबार सम्हालिरहनु भएको छ भने, यदि तपाईँ आमा हुनुहुन्छ, हरेक दिन तपाईँ सरसफाइमा आफ्नो जीवन बिताउनुहुन्छ, खाना पकाउनु, लुगा धुने, आफ्ना बालबच्चाको स्याहार सुहार जस्ता काममा तपाईँ व्यस्त हुनुहुन्छ भने, मैले मेरो जीवन खेर फालिरहेको छु भन्ने कहिले नसोच्नुहोस्। त्यो परीक्षा आउन सक्छ, तर त्यसरी नसोच्नुहोस्। तपाईँले दिनौ गर्ने तपाईँको सेवा, तपाईँको कामलाई कहिले तुच्छ नठान्नुहोस् र यसको अवमूल्यन नगर्नुहोस्। यदि तपाईँको घरायसी काम को मूल्य थिएन भने, पावलले जवान विधवालाई विवाह गरेर घर बच्चाहरू जन्माउने, घरबार सम्हाल्ने अर्थी दिँदैन थिए। यो सुन्दर छ, यो काम आफैमा गरिमा भएछ। तपाईँ गलत ठाउँमा हुनुहुन्छ वा कुनै ठुलो कार्यालयमा वा उच्च पदमा हुनु पर्थ्यो भन्ने विचार मनमा नल्याउनुहोस्। म त अरू ठाउँमा हुनुपर्ने, म कहाँ यहाँ कोठामा छोराछोरी हुर्काएर बसिरहेको छु, त्यो नसोच्नुहोस्। तपाईँ ठ्याक्कै त्यहीँ ठाउँमा हुनुहुन्छ जहाँ परमेश्वर तपाईँलाई राख्न चाहनुभएको छ। आमाहरू, तपाईँ त्यहीँ हुनुहुन्छ जहाँ तपाईँको परिवार र तपाईँको छोराछोरीलाई तपाईँको सबैभन्दा बढी खाँचो छ। संसारले तपाईँको यस निस्वार्थ सेवाको मूल्य र महत्त्व नबुझ्ला, तर स्वर्गमा हुनुहुने परमेश्वर पिताले बुझ्नुहुन्छ, र एक दिन उहाँले तपाईँको यो विश्वासयोग्य र बलिदानपूर्ण सेवाको उचित इनाम दिनुहुनेछ। आमाहरू, सो जवान विधवाहरूको लागि पावलले दिएको दोस्रो समाधान, पहिलो समाधान विवाह गरून्, बच्चाहरू जन्माउन् र घरबार सम्हालुन्, र दोस्रो समाधान पारिवारिक जिम्मेवारी। पद 16 हेर्नुहोस् न, पद 16, यदि विश्वास स्त्रीका कोही आफन्तहरू विधवा छन् भने तिनले उनीहरूलाई सघाउन् र मण्डलीमाथि कुनै बोझ नपरोस् र मण्डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्। यस पदअनुसार यदि कुनै विश्वासी पुरुषको घरमा विधवा नातेदारहरू छन् भने उनले स्वाभाविक रूपमा उनीहरूको हेरचाह गर्नुपर्छ, यसका लागि थप निर्देशन आवश्यकता पर्दैन। तर यदि त्यहाँ कुनै पुरुष सदस्य छैन भने र कुनै स्त्री विश्वासी स्त्रीका विधवा नातेदारहरू छन् भने पावलले उनलाई पनि उनीहरूको जिम्मेवारी लिन प्रोत्साहन दिँदैछ। स्त्री भए पनि विश्वासी भएको नाताले त्यो पुरुषको अनुपस्थितिमा पनि उनले उनलाई यी विधवाहरूलाई सघाउनुपर्छ, हेरचाह गर्नुपर्छ। सो पावलले यसो भन्नुको कारण यो, ताकि चर्चलाई आर्थिक भार नपरोस्, ताकि चर्चले आफ्नो सम्पूर्ण ध्यान र स्रोत साधन साँचो विधवा जो 60 वर्ष कटिसकेका छन्, ईश्वर भक्त जीवन जिउने जसको कोही छैन, उनीहरूमा केन्द्रित गरोस्। जवान विधवाले विवाह गरोस् वा आफन्तहरूसँग उनीहरूले हेरचाह गरोस्। र साँचो विधवा को हुन् त? उनीहरू ती हुन् जसको सहायता गर्ने कुनै परिवार छैन, जो ईश्वर भक्त छन्, जसले आफ्नो जीवन ख्रिस्टको सेवामा समर्पित गरेका छन् र जो पाको उमेरका छन्। सो विधवाहरूप्रति चर्चको जिम्मेवारीको व्याख्या गरिसकेपछि प्रचार, यो आजको वचनलाई तपाईँले गलत नबुझ्नुहोस् भन्नको लागि मैले एउटा कुरा स्पष्ट पार्नैपर्छ। विधवाको हेरचाह गर्नु एक बाइबली जिम्मेवारी हो, तथापि यो चर्चको मुख्य मिसन भने होइन। ख्रिस्ट आफैले चर्चलाई एउटा मुख्य मिसन स्पष्ट रूपमा दिनुभएको छ, र त्यो सबै जातिका मानिसहरूलाई चेला बनाउनु, र हामी यो काम गएर सुसमाचार प्रचार गरेर पिता पुत्र पवित्र आत्मामा उनीहरूलाई बप्तिस्मा दिएर र ख्रिस्टले आज्ञा गर्नुभएका सबै कुरा पालन गर्न सिकाएर पुरा गर्छौँ। र हाम्रो मुख्य मिसन नै यही महान आदेश हो, र हामी चेलाहरू बनाएर महान आदेश पुरा गर्छौँ। र हामी यो मुख्य हाम्रो जिम्मेवारीलाई, कामलाई, मिसनलाई अरू कुरासँग मिसाएर हामी कहिले पनि अल्मलिनु हुँदैन, दोधारमा पर्नु हुँदैन, चर्च अल्मलिनु हुँदैन, चर्च आफ्नो मिसन के हो भन्ने कुरामा स्पष्ट हुनुपर्छ। हामीले सुसमाचार सुनाउने काम र असल काम गर्ने कुरालाई एउटै मान्नु हुँदैन। सुसमाचार हामीले गर्ने काम होइन, यो त हामीले सुनाउने खबर हो, एउटा खबर हो, यो क्रुसमा टाँगिनु भएको ख्रिस्टको खबर हो। हामी पापी सधैँ, ख्रिस्ट हाम्रो लागि मर्नुभयो, ऊ हामीलाई गर्वी वा अन्यायबाट बचाउनको लागि मर्नु भएन, बरु हामीलाई पापको सजाय दण्डबाट, परमेश्वरको न्यायबाट बचाउनलाई क्रुसमा मर्नुभयो। तर सुसमाचारले आज हामीलाई बचाएको हुनाले, हामी उद्धार पाएका मानिस भएकोले, ख्रिस्टको चर्च भएको नाताले, हामी प्रत्येकलाई व्यक्तिगत रूपमा संसारमा नुन र ज्योति हुनलाई बोलाइएको छ। हामी असल काम गर्नको निम्ति बनाइएका थियौँ। यस चर्चमा, यो चर्चका सदस्यहरूले अभावमा परेकाहरूको वास्ता गरेको देख्दा एक पास्टरमा म धेरै उत्साहित भएको छु। केही हप्ताभित्रै मैले देखिरहेको छु कतिजनाले दुःखमा परेकाहरूलाई यहाँ सहायता पुर्याउनु भएको छ। यहाँसम्म कि चर्चका सदस्य बाहेक पाहुनाहरू लागि पनि उहाँहरूले सहयोगको हातहरू बढाउनु भएको छ। तपाईँले गर्नुभएको त्यो सेवा सुसमाचारको एउटा सुन्दर फल हो, तर त्यो आफैमा सुसमाचार होइन। र हामी प्रश्नौँ, सेवाले, असल कामले हामीलाई बचाउँदैन। हामी उद्धार पाएका अथवा बाँचेका हुनाले मात्र असल कामहरू गर्दछौँ। कसैले पनि आफ्नै मेहनत, आफ्नै कामले मुक्ति प्राप्त गर्न सक्दैन। परमेश्वर एकदमै पवित्र हुनुहुन्छ र हामी कहिले उहाँको त्यो स्तरमा पुग्न सक्दैनौँ। तर परमेश्वरलाई धन्यवाद होस् प्रियहरू, कि परमेश्वरले आजभन्दा 2000 वर्ष पहिले आफ्नो एकमात्र पुत्रलाई यस संसारमा पठाउनु भयो। ख्रिस्टले परमेश्वरका सबै आज्ञाहरू पूर्ण रूपमा पालन गर्नुभयो। उहाँले यस्तो निष्पाप जीवन जिउनुभयो जुन जीवन हामीले कहिले पनि जिउन सकेका थिएनौँ। ख्रिस्ट हाम्रा अपराधहरूको निम्ति, हाम्रो पाप क्रुसमा मर्नुभयो र तेस्रो दिनमा फेरि मृत्युबाट जी उठ्नुभयो। र अहिले ख्रिस्टमाथिको विश्वासद्वारा हामी परमेश्वरसँग मिलाप पाएका छौँ, हामी धर्मी ठरिएका छौँ, हामी मुक्ति पाएका छौँ। यदि यहाँ तपाईँ कोही हुनुहुन्छ, तर अहिलेसम्म ख्रिस्टको चेलाहरूमध्येको हुनुहुन्न भने यो कुरा बुझ्नुहोस्, तपाईँले जतिसुकै असल काम गर्नुहोस्, जतिसुकै सामाजिक सेवा गर्नुहोस्, त्यो कामले तपाईँलाई बचाउन सक्दैन। अरूको सेवा गर्नु, गरिबहरूलाई खुवाउनु, जाडोमा लुगा लत्ता कपडा बाँड्नु राम्रो कुरा हो, असल काम हो, हामी ख्रिस्टले गर्नुपर्छ। तर यतिले मात्र मुक्ति दिँदैन। मुक्ति त केवल यसो ख्रिस्टमाथिको विश्वासद्वारा मात्र प्राप्त गर्न सकिन्छ, कामद्वारा होइन। नत्र मानिसले घमण्ड गर्ने थियो। त्यसैले आफ्नै बल र प्रयासमा भर पर्न छोडिदिनुहोस् र आफ्नो सम्पूर्ण भरोसा केवल ख्रिस्टमा राख्नुहोस्। मानव इतिहासमा सायद सबैभन्दा बढी शोषण, दमन र दुर्व्यवहार परेको कोही छन् भने ती महिला नै हुन्। तर तीमध्ये पनि विधवाहरू पर्दछन्। तर चर्च ती विधवाहरूको हेरचाह गर्न बोलाएको छ, जो साँच्चै विधवा। साँचो विधवा को हुन् त? साँचो विधवा थियो जसको हेरचाह गर्ने कुनै परिवार छैन, जसले ईश्वर भक्त जीवन जिउँछन्, जो ख्रिस्टको सेवामा समर्पित छन् र जो उमेरमा पाएको छन्। यो विधवाहरूको हेरचाह गर्ने सबैभन्दा महान उदाहरण हाम्रा प्रभु यीशु ख्रिस्टको क्रुसमा एक अरू कतै हामी पाउँदैनौँ। क्रुसमा झुन्डिरहेको अवस्थामा यीशुले, झुन्डिरहेको अवस्थामा समेत, क्रुसमा झुन्डिरहेको अवस्थामा समेत यीशुले आफ्ना विधवा, विधवी आमाप्रति उहाँले त्यो वास्तविक हेरचाह देखाउनु भयो। यीशु ख्रिस्ट क्रुसमा झुन्डिरहँदाखेरि त्यतिखेर योसेफको मृत्यु भइसकेको थियो र यीशुले आफ्नो विधवा आमा मरियमको फिक्री गर्नुभयो र उनलाई प्रेरित युनाको जिम्मा लगाउनुभयो। प्रिय चर्च, के हामीले पनि त्यसै गर्नु पर्दैन र? अनुसार प्रार्थना गरौँ।